बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम नाज़रीन। एक बार फिर आप लोग पहुंच चुके हैं अपने प्रोग्राम में, और उस प्रोग्राम का नाम है नसीम ज़िंदगी, जहां पर हमारे साथ रुबाब भी हुआ करती हैं। सलाम अर्ज़ करता हूं आपकी।
वालेकुम सलाम। रुबाब भी हुआ करती है जी। हाँ, अस्सलामुअलैकुम नाज़रीन, कैसे हैं?
मैंने कहा भूल ना जाए ना नाज़रीन को। अच्छा, ना समझे कि यहाँ कोई और नहीं बैठा हुआ, तो मैंने
कहा बहुत शुक्रिया खुर्रम ने आप सबको याद दिला दिया। जी हाँ, कैसे हैं? उम्मीद करते हैं हमारे प्यारे मोहतरम नाज़रीन बिल्कुल खैर खैरियत होंगे, हमेशा की तरह एक प्यारी सी मुस्कुराहट के साथ और अल्लाह की पाक व बाबरकत नाम के साथ जो है अपने दिन का आगाज कर चुके होंगे।
बिल्कुल ऐसा ही है, और एक पॉजिटिव एनर्जी हम अपने अंदर रखें। बेशक आपकी परेशानियां हैं, बेशक मुश्किलात हैं, लेकिन अपने मुस्कुराहट एक होनी चाहिए आपके चेहरे पर, और वो मुस्कुराहट ज़रूर आपके दिन को बहुत बेहतर, खूबसूरत और खुशियों से, खुशखबरियों से भरा हुआ इंशाल्लाह बना देगी।
बिल्कुल ऐसा ही है, ना सिर्फ आपके अपने दिन को, लेकिन वो मुस्कुराहट जब कोई और यानी अगला बंदा भी देखता है तो उसकी जिंदगी में भी एक जो है मुस्बत एनर्जी भर जाती है।
क्या बात की आपने जी। हफ्ते का मौजू हमारा चल रहा है मस्जिद खुदा का घर, और इसके बारे में हम लोगों ने अभी तक बात की है अपने मेहमानों से, आप लोगों ने भी बात की है, और इंशाल्लाह मजीद भी हम लोग गुफ्तगू करेंगे। लेकिन वक्त हुआ है यहाँ पर रुबाब
जी। हाँ, साथ मिलकर देखते हैं और सुनते हैं एक हदीस, पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस सुनेंगे, ताकि हमारा दिन और भी बाबरकत बन जाए, और उसके बाद हम प्रोग्राम को आगे बढ़ाएंगे।
हमारे साथ रहिएगा।
हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद गिरामी है, छह चीज़ें मेरे लिए कबूल कर लो ताकि मैं तुम्हारे लिए जन्नत कबूल करूँ। जब गुफ्तगू करो तो झूठ न बोलो, जब वादा करो तो वादा खिलाफी ना करो, अगर कोई अमानत तुम्हें दी जाए तो उसमें खयानत ना करो, हराम की तरफ अपनी आँखें बंद रखो, पाक दामन रहो, और अपने हाथों और जबान को गुनाहों से महफूज रखो।
जी नाज़रीन, आपकी खिदमत में हाज़िर हैं हम लोग, और हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का एक खूबसूरत सा प्यारा सा फरमान आप लोगों ने मुलाहिज़ा फरमाया
जी। हाँ
जी, आज जरूर कोशिश करेंगे हम लोग सारे मिलकर कोशिश
और
करेंगे।
बहुत ही अच्छी बात थी, वादा करो तो वादा खिलाफी ना करो, गुफ्तगू करो तो झूठ ना बोलो, और मेरे ख्याल से हमें इन बातों पर अमल करने की बिल्कुल बिल्कुल जो पूरी
जरूरत है। और दूसरा रुबाब देखें, ये वो बातें हैं जैसे कि मैं हमेशा कहता हूँ कि दीन इस्लाम कोई ऐसी चीज, कोई अलहदा सी चीज नहीं है, इत्तफाकन इंसानी इकदार हमें सिखाता है। दीन इस्लाम हमें इंसानियत सिखाता है, हमें हैवानियत से दूर करता है, और इसमें कोई इतनी बड़ी कोई और, यानी मेरे कहने का मतलब ये कि अगर कोई ये सोचता है कि जी नहीं, एक बिल्कुल अलहदा इंसानियत से बिल्कुल अलहदा करके एक जो है उसूल बना दिए गए और हमें ये करना है, जो जो चीज़ रुबाब, मैं आज कुछ तस्वीर हमारे अपने नाज़रीन की लेके आया हूँ, उसमें कुछ तस्वीर दिखाई गई हैं नमाज की, और नमाज में जो मुख्तलिफ पोजिशनें हैं उसके क्या फ़वाद होते हैं इंसान के बदन पर। तो कहने का मकसद मेरे यहाँ पर यही है कि हर एक एक चीज़ जो दीन इस्लाम में रखी गई है उसका हमारी जिंदगी पे, इंसानियत पे, इस दुनिया पे कोई ना कोई फायदा है।
बिल्कुल ऐसा ही है,
हमारी जिंदगी
कोई शक नहीं है। बहुत ही प्यारी बात की आपने खुर्रम, शुक्रिया बहुत आपका। और खुर्रम अपने नाज़रीन को हम पहले बता दें कि प्रोग्राम में हमारे साथ रابطے में किस तरह रह सकते हैं।
ये भी ठीक है,
ठीक है। तो नाज़रीन व्हाट्सएप और वाइबर के नंबर जल्दी यहाँ नीचे आप स्क्रीन पर देखेंगे, और आप वहाँ पर हमें मैसेज कर सकते हैं, हमारे माहिरीन से कोई सवाल हो, या फिर आप हमारे हफ्ते के मौजू के बारे में कोई बात, या ऐसे ही कोई खूबसूरत बात जिससे आपको लगे आप किसी का दिन बना सकते हैं, हमारे साथ शेयर जरूर करें।
बिल्कुल ऐसा ही है, और देखें हमारे पास जैसे कि रुबाब ने बता दिया वाइबर व्हाट्सएप है, हमारे पास नंबर अभी आप स्क्रीन पे देख लेंगे। उसके अलावा आपकी आसानी के लिए हमने जीमेल बनाया है naseemzindagi@gmail.com पे। उसके अलावा हमारे स्टूडियो के नंबर्स हैं, उस पर आप कॉल कर सकते हैं, खुद कर सकते हैं, कॉल करके अपना नंबर दे दें हमें, मैसेज करके अपना नंबर भेज दें, हम आपको कॉल करने की कोशिश करेंगे। और इस तरह बहरहाल मुतअद्दिद रास्ते हमने आपको दिखा दिए, आप हमारे साथ प्रोग्राम में शामिल हो हमारे हफ्ते के मौजू में के बारे में, या हमारे जो दीपन जान घोष साहब MSc नैनो टेक्नोलॉजी के तालिबे इल्म है तेहरान यूनिवर्सिटी ऑफ मेडिकल साइंसेज में, वो जो आज बात करेंगे नैनो पार्टिकल्स के सिलसिले में, मकनातीसी नैनो पार्टिकल, उस सिलसिले में गुफ्तगू करेंगे, तो उनसे इंशाल्लाह आपको सवाल पूछना चाहिए वो भी पूछ सकते हैं।
बिल्कुल ऐसा ही है खुर्रम इंशाल्लाह। और जी हाँ, आपने हमारे जो है गुफ्तगू के हिस्से के मेहमान के बारे में बता दिया, इंशाल्लाह हमें प्रोग्राम में असद रजा साहब भी ज्वाइन करेंगे, और वो हमारे हफ्ते के मौजू के बारे में गुफ्तगू करेंगे।
अच्छा।
उनका मौजू रहेगा मस्जिद की मजहबी और समाजी अहमियत के साथ साथ सियासी हैसियत।
अच्छा, उनका आज का मौजू। الٹا بتا دیا ہے. میرے ساتھ جو ہیں اسد صاحب ہوں گے اور رباب کے ساتھ جو ہیں وہ دیپن جان گھوش صاحب ہوں گے. تو میں نے کہا کنفیوژن کوئی نہ ہو, آپ کو بتا دیا جائے اور بہرحال ہمارا ساتھ دیجیے پروگرام نسیم زندگی میں, ہمیں بھی انرجی اپنی دیں اور ہم بھی کوشش کر رہے ہیں کہ آپ لوگوں کو جتنی مسکراہٹیں جتنی پازیٹیو انرجی دے سکتے ہیں دیں.
بالکل ایسا ہی ہے خورم, اور پازیٹیو انرجی کے ساتھ ساتھ جو ہے اچھے کام بھی کرتے ہیں.
ٹھیک ہے,
اچھے کام سے میرا مطلب ہے کہ ورزش کرتے ہیں.
ٹھیک ہے,
ساتھ مل کر دیکھتے ہیں ہمارے پلاٹیز کا حصہ, اس کے بعد پروگرام کو آگے بڑھائیں گے. ہمارے ساتھ رہیے گا.
بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم, ہمیں امید ہے کہ آپ بخیر و عافیت ہوں گے, اور آج جو ہم ورزش بتا رہے ہیں اس کے اہم نکات پر آپ پوری توجہ دیں گے تاکہ آسانی کے ساتھ یہ ورزش کر سکیں. تو دوستو تیار ہو جائیے. میں آپ کو بتاؤں کہ یہ جو اسٹیپ ہے اس کے ابتدا میں ہم چاروں ہاتھ پیروں کا استعمال کریں گے, اور پیر کولوں کی چوڑائی میں کھولیں گے جبکہ ہاتھ شانوں کی چوڑائی میں ہم کھولیں گے. کلائی, کوہنی اور شانے ایک ہی لائن میں رہیں گے, اور اس کے بعد ہم جسم کو سامنے کی طرف کھولیں گے. دیکھیے میرا ایک پیر پیچھے کی طرف جائے گا, میں آپ کو اس اینگل سے دکھاتا ہوں. دیکھیے میرا پیر پیچھے کی طرف چلا گیا اور ہتھیلی آگے کی طرف گھوم گئی, اور ہاتھ کو سر کے پیچھے لے کر جائیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر اوپر لے آئیں گے. اگر آپ کے کمر میں کوئی تکلیف ہے یا گھٹنے میں تکلیف ہے تو پیر کو زیادہ اوپر لانے کی ضرورت نہیں ہے. تو یہ شروع کرتے ہیں. سانس لیجئے, سانس چھوڑتے ہوئے پہلو کے بل گھوم جائیں, ہاتھ ران پر رکھیں. دیکھیے میرا گھٹنا بالکل آگے کی طرف ہے اور ہاتھ شانے کے نیچے ہے, سامنے کی طرف ہتھیلی ہے, اور یہ ساری چیزیں جو ہیں وہ ایک سطح پر ہیں. ہاتھ اوپر لے جائیں گے, دائنے ہاتھ کو سر کے پیچھے رکھیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے دھیرے دھیرے پیر کو اوپر لے آئیں گے, اور سانس لے کر پیر نیچے رکھیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر لا کر رک دیں گے. پھر سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو آگے لے کر آئیں گے, اور سانس لیتے ہوئے پیر کو پیچھے لائیں گے, اور پھر سانس چھوڑتے ہوئے تھوڑا سا پیچھے لے جائیں گے. ایک بار پھر پیر زمین پر رکھیں. دوسرے زاویے سے میں آپ کو دکھاتا ہوں. ہاتھ سر کے پیچھے رہے گا, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر اوپر لائیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو آگے لے آئیں گے. پیٹ کے مسلس پوری طرح سے کھینچے رہیں, 90 ڈگری سے زیادہ پیر کو آگے لانے کی ضرورت نہیں ہے. ایک بار پھر کرتے ہیں. سانس چھوڑتے ہوئے پیر آگے آئے گا اور پھر سانس لے کر پیر پیچھے. آپ لوگ ریلیکس ہو جائیں. اگلا مرحلہ جو ہے اس میں ہم پیر کو تھوڑا پیچھے لے جائیں گے. اس مرحلے میں ہم پیر کو اوپر سے تھوڑا سا پیچھے کی طرف لے جائیں گے. بہت زیادہ پیچھے لے جانے کی ضرورت نہیں ہے. میں پہلو کی جانب سے آپ کو دکھاتا ہوں. دیکھیں میں بہت زیادہ پیچھے نہیں لے جاتا ہوں پیر کو, بلکہ تھوڑا سا, کیونکہ اگر آپ پیر کو زیادہ پیچھے لے جائیں گے تو کمر پر پریشر آئے گا, بلکہ تھوڑا سا پیر کو لے جائیں گے تو اس سے رانوں میں کھنچاؤ پیدا ہوگا, اور یہی ہمارے لیے کافی ہے. اس پورے اسٹیپ کو پیٹ کے مسلس کے ذریعے ہم کنٹرول کرنے کی کوشش کریں گے. ہاتھ زمین پر رکھیں اور دوستوں کے ساتھ شروع کرتے ہیں. ہاتھ سر کے پیچھے, ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر کو اوپر لے آئیں گے. پنجے کھینچے ہوئے رہیں, پیٹ کے ذریعے کنٹرول کریں. سانس لیجئے اور سانس چھوڑتے ہوئے پیر کو آگے کی طرف لے کر آئیں, اور سانس لے کر پیچھے لائیں گے, اور پھر سانس چھوڑتے ہوئے تھوڑا سا پیچھے لے جائیں گے. ایک بار پھر کرتے ہیں. سانس لیں گے, سانس چھوڑتے ہوئے پیر آگے, سانس لیں گے اور سانس چھوڑتے ہوئے پیر پیچھے, اور پہلے والی حالت میں آ جائیں. ناظرین امید ہے کہ آپ نے اہم نکات پر پوری توجہ دی ہوگی. میں اپنے ساتھی سے کہوں گا کہ وہ یہاں پر آئیں, میں ان کے جسم پر آپ کو کچھ اہم باتیں بتاتا ہوں.
ہتھیلیاں زمین پر ہیں، ہاتھ شانوں کی چوڑائی میں کھلے ہوئے ہیں، سانس لیں، سانس چھوڑتے ہوئے پہلو کے بل گھومیں، ہاتھ ران پر رہے، دیکھیے کہ پیر، گھٹنے، شانے اور ہاتھ سب ایک لائن میں ہیں، سانس لیں اور سانس چھوڑتے ہوئے ہاتھ کو سر کے پیچھے لے جائیں، دیکھیے جب پیر کو اوپر لے کر آتے ہیں تو پیر آگے یا پیچھے کی طرف نہیں ہوتا بلکہ ہاتھ کی اور جسم کی سیدھ میں ہی ہوتا ہے، ایک بار پھر کریں، سانس لیں، سانس چھوڑتے ہوئے پیر اوپر لائیں، دیکھیے پیٹ بھی اندر کی طرف ہے پوری طرح سے، سانس چھوڑتے ہوئے پیر آگے لے جائیں، بہت اچھا، اور سانس لیتے ہوئے پیر پیچھے لائیں اور سانس چھوڑتے ہوئے اور پیچھے لے جائیں، بہت اچھا، پیر نیچے رکھیں، بہت شکریہ۔ ناظرین، ہمیں امید ہے کہ آپ نے یہ اسٹیپ اچھی طرح سے سیکھ لیا ہوگا۔ ہمارا پروگرام یہیں پر ختم ہوتا ہے، اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔ یہ اسٹیپ ہم آپ کو پھر سے کر کے دکھائیں گے۔ اسٹیپ کی شروعات میں چاروں ہاتھ پیر سے تیار ہوں اور سانس لیں اور سانس چھوڑتے ہوئے آگے کی طرف گھوم جائیں، پیر زمین پر رہیں، ہاتھ جسم کے نیچے، سانس لیں اور سانس چھوڑتے ہوئے دایاں ہاتھ سر کے پیچھے، سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو اوپر لائیں، سانس لیں اور سانس چھوڑتے ہوئے پیر کو آگے کی طرف لے کر آئیں، سانس لیں اور پیر کو پہلے والی حالت پہ لائیں اور پھر سانس چھوڑتے ہوئے پیچھے لے جائیں، ایک بار پھر کرتے ہیں، سانس لیں، سانس چھوڑتے ہوئے پیر آگے کی طرف، سانس لیں اور سانس چھوڑتے ہوئے پیر پیچھے۔
جی ناظرین، آپ کی خدمت میں حاضر ہیں، آپ لوگوں نے ورزش بھی کر لی، اور یہاں پر ہمارے پیارے پیارے ناظرین جو ہیں وہ نیاز حسین صاحب، حسن صاحب کراچی سے، اور کچھ بہرحال تصاویر بھی بھیجی ہیں جو بہرحال تھوڑی سی روباب دل خراش تصاویر ہیں۔ میں ہم اکثر اپنے ناظرین کو کہتے ہیں کہ صبح سویرے جو تھوڑی سی خوبصورت کوشش کیا کریں ایسی تصاویر جو مثبت انرجی دیں، البتہ خوب کچھ بہت اہم چیزیں ہوتی ہیں ان کے بارے میں جاننا ضروری ہوتا ہے،
بالکل، لیکن شاید صبح سویرے ایسا ہو سکتا ہے کہ کسی کی جو ہے اچھی یا مثبت انرجی پہ جو ہے اچھا خاصا یا گہرا اثر ڈالتا ہے۔
اچھا خاصا، میرے پر تو اچھا خاصا اثر پڑ جاتا ہے، کیونکہ کبھی کبھار یہ ہوتا ہے کہ مجھے ڈائریکٹ یہاں سے دوڑنا پڑتا ہے اور میری جو ہے بڑی طبیعت خراب ہو جاتی ہے۔ بہرحال آپ کا پروگرام ہے، تصاویر آپ جس طرح کی بھیجنا چاہیں بھیج سکتے ہیں، لیکن کوشش کریں کہ مثلا یہ ایکسیڈنٹس وغیرہ کی تصویر اس طرح کی تھوڑی سی کم
کر دیا کریں، اور اس کے علاوہ تصویریں آپ نے اپنے ہاتھ سے کھینچی ہوں،
جی
ہاں، جیسا کسی خوبصورت منظر کی، جیسا ہمارے کشمیر کے ناظرین کرتے ہیں، بالکل ایسی تصویریں ہمارے لیے،
بالکل۔ 00919858783 صاحب ہیں یا صاحبہ ہیں، بہت شکریہ ادا کرتا ہوں۔ رباب، انہوں نے بڑے بڑے عظیم شخصیات جو تھیں ان کے کچھ یہاں پر جو ہے جو انہوں نے باتیں کی، اقوال جو ہیں ان کے وہاں یہاں پر انہوں نے کوٹ کیے ہیں، بہت شکریہ ادا کرتا ہوں۔ اور یہاں پر ایک جو ہے کوٹ یہاں پر مہاتما گاندھی صاحب کا، انہوں نے لکھا، آئی لرنڈ فرام حسین علیہ السلام ہاؤ ٹو اچیو وکٹری وائل بینگ اوپریسڈ، یعنی مظلوم حالت میں، ایسی حالت، کسی بھی حالت میں، مثلا یہ اب گاندھی کہہ رہے ہیں کہ میں نے امام حسین علیہ السلام سے سیکھا کہ کسی بھی حالت میں یا بالکل کمزور حالت میں جیتا کیسے جا سکتا ہے، کیسے جیت کے پیچھے جایا جا سکتا ہے۔ میں نے اگر ترجمے میں کچھ غلطی کی ہے تو معذرت، لیکن بہرحال مقصد یہ
بات بہت اچھی،
بالکل بات بہت اچھی کی۔ اور اس کے علاوہ رواب، ہمارے پاس شفقت احمد صاحب کشمیر سے ہمیشہ ہوتے ہیں، انہوں نے بی بی معصومہ کم سلام علیہا کا مختصر سا تعارف کروایا یہاں پر، انہوں نے بہرحال کچھ پیراگراف لکھے، ان کا شکریہ۔ یاسین صاحب ہمارے صاحب ہیں، اور اس کے علاوہ علی پارک صاحب ہیں انڈیا سے، بہت شکریہ ادا کرتا ہوں، انہوں نے بھی کچھ ہمارے لیے پیراگراف بھیجا ہے۔ اور رواب، بہت سے کاظم رضا صاحب ہیں، سجاد زیدی صاحب ہیں، ان کا شکریہ ادا کرتا ہوں۔ پھر آپ کے کشمیر کی دوبارہ کیا تصویر بھیجی ہیں،
میرے خیال سے کشمیر والوں کا جو ہے یہ کوئی اچھا خاصا پلان ہے کہ ہم لوگ کو وہاں پر بلا کر ہی
چھوڑیں گے۔ اور یہ دودھ پتھری جو آپ نے کل نام بولا تھا، وہ جو بھائی جان ہمارے پکنک پہ جا رہے تھے، انہوں نے بارہ رستے کی بھی ایک تصویر ہمیں بھیجی تھی کل، میں نہیں دکھا سکا، لیکن اب جو ہے دودھ پتھری کی جو تصویر دکھائی ہیں مجھے لگ رہا ہے کہ کچھ خوبصورت سی تصویریں، اور اب آپ بھی دیکھیں اور جو ہے اپنے ناظرین کو بھی دکھا دیتے ہیں۔ اور یہ دودھ پتھری جو ہے، میں اگر غلط بول رہا ہوں نام تو مجھے جو ہے مہربانی کر کے نام اس کا،
میرے خیال سے دودھ پتھری اس لیے ہوگا کہ یہ نہر جو ہے بالکل دودھ کی نہر کی طرح لگ رہی ہے، اور وہ پتھر جو آس پاس ہیں دودھ پتھر۔
رباب صحیح کہہ رہی ہیں آپ،
ایسا لگ
مان لیتے ہیں۔ بہرحال یہ کہ اگر ہمارے جو بھائی ہیں ان کا نام میرے خیال سے شفقت صاحب نے ہی میرے خیال سے بھیجی تھی، تو ہمیں بتا دیں اس کا مطلب کیا ہے،
ٹھیک ہے،
اچھا ہو جائے گا۔ اچھا رباب، اب باتیں زیادہ ہو گئی ہماری، چلنا پڑے گا ہمیں اسلام آباد کی طرف، اور ہمارے جو ایکسپرٹس ہیں ان کی باتیں بھی سنتے ہیں جا کے۔
اسد رضا رضا ہمارے ساتھ موجود
ہیں۔ جی اسد رضا صاحب سلام عرض کرتا ہوں آپ کی خدمت میں، اگر میری آواز آپ تک پہنچ رہی ہے۔
آپ کی آواز قطرے کٹ رہی ہے۔
جی اسد رضا صاحب بہت شکریہ، آپ نے ٹائم نکالا ہمارے پروگرام کے لیے۔ موضوع آپ کو بتایا ہم نے کہ بہرحال مسجد خدا کا گھر ہمارے ہفتے کا موضوع چل رہا ہے، اور اس کے اندر ہم نے بات کی کرنی ہے آج کہ بہرحال ہم لوگ سماجی مذہبی اہمیت کے بارے میں تو بات کرتے ہیں، لیکن سیاسی کیا اہمیت ہے مسجد کی، ہے آپ کے خیال میں؟
بسم اللہ الرحمن الرحیم۔ جو موضوع آپ نے چنا ہے یہ ان موضوعات میں سے ہے جن پر گرد نہیں پڑنے چاہیے، جن کا وقتاً فوقتاً ہمیں اعادہ کرتے رہنا چاہیے۔ مسجد جو ہے وہ عربی زبان کے لفظ سجد سے نکلا ہے، جس کا مطلب ہے عاجزی کے ساتھ سر کو جھکانا، اور یہ ضعف مقام ہے، اس سے مراد یہ ہے کہ ایسی جگہ جہاں پہ سر کو جھکایا جائے۔ یہ عبادت کا مرکز تو ہے ہی، لیکن اس کے دیگر مقاصد کو سمجھنے کے لیے ہمیں اسلام کے عمومی مزاج کو سمجھنا ہوگا۔ اس جب اللہ تعالیٰ یہ کہتے ہیں کہ ان اللہ دین الاسلام، اللہ کے نزدیک دین صرف اسلام ہے، تو اس کی وجہ کیا ہے؟ اسلام کا ایک خاص دور، جس دور میں اسلام آیا ہے، اس وقت کی دنیا کی تاریخ کے تناظر میں ہمیں دیکھیں تو اسلام ایک ایسے دور میں آیا ہے جہاں پہ دنیا تبدیل ہو رہی تھی، نظریاتی علوم سے سائنسی علوم کی طرف آ رہی تھی، انفرادیت سے اجتماعیت کی طرف انسان کا سفر تھا۔ اسلام ایک ایسا مذہب ہے جس نے انسان کی انفرادی طور پر ساتھ ساتھ اس کے اجتماعی نظم و نسق کے حوالے سے بھی اس کو جگہ جگہ زور دیا ہے۔ اگر ہم یہ دیکھیں کہ اسلام کی جتنی بھی عبادات ہیں، چاہے اس میں نماز ہو، روزہ، حج، زکوٰۃ، جہاد اور خیرات وغیرہ، ان تمام میں اجتماعیت کا پہلو بہت واضح ہے، اور یہی وہ فرق ہے جو اسلام دیگر مذاہب سے رکھتا ہے۔ دیگر مذاہب میں جو ان کی عبادت گاہیں ہیں، ان کا محض مقصد عبادت کرنا ہے، اور وہاں پہ لوگ اکٹھے ہو کر خدا کے حضور عبادت کرتے ہیں، سجدہ کرتے ہیں اور اپنی دعائیں مانگتے ہیں۔ جبکہ اسلام کے اگر ہم ادوار کا، ابتدائی ادوار کا ملاحظہ کریں، تو ہم دیکھتے ہیں کہ اسلام شروع ہی سے مسجد کو محض ایک عبادت کی جگہ نہیں سمجھتا رہا، بلکہ وہ ایک ایسی جگہ تھی جہاں پر مسلمان اکٹھے ہوتے، اور وہ تمام طرح کے، چاہے وہ ان کے مالیاتی مسائل ہوں، ان کے دینی مسائل ہوں، ان کے سماجی مسائل ہوں، معاشی مسائل ہوں، وہ تمام طرح کے مسائل مسجد میں ڈسکس ہوا کرتے تھے۔ مسجد جہاں ایک طرف ایک انفرادی فرد کو صفائی، طہارت، ایفائے عہد، دوسروں کی ہمدردی کے درس دیتی ہے، وہاں اجتماعی طور پر وہ قوم کے اندر ایک ڈسپلن پیدا کرتی ہے۔ اور سیاسی طور پر اگر ہم دیکھتے ہیں تو آپ دیکھیں کہ مساجد کے اندر ہی تمام تر فیصلے ہوتے تھے، مال غنیمت مسجد میں تقسیم ہوتا تھا، جنگوں کے حوالے سے منصوبہ بندی مسجد میں بنائی جاتی تھی، تعلیم مسجد میں دی جاتی تھی۔ آپ اصحاب صفا سے واقف ہوں گے، یہ اصحاب کا ایک ایسا گروہ تھا جو مسجد میں ہی موجود رہتا تھا، اور مسجد ہی میں ان کو تعلیم دی جا سکتی تھی۔ تو مسجد اس دور میں ہم دیکھتے ہیں کہ مسجد پارلیمنٹ کا بھی کردار ادا کر رہی ہے، مسجد سپریم کورٹ کا بھی کردار ادا کرتی ہوئی نظر آتی ہے، مسجد بیت المال کا کردار ادا کرتی ہوئی نظر آتی ہے، اور دوسرے تمام تعلیمی حوالے سے مسجد ایک انسٹیٹیوٹ کا درجہ رکھتی ہے۔ آپ اس کے علاوہ آپ دیکھیں کہ جو ہماری ابتدائی بڑی یونیورسٹی ہیں، جامعہ ازہر اور دوسری تمام، وہ تمام کے تمام مساجد کے اندر سے شروع ہوئیں، لیکن وقت گزرنے کے ساتھ ساتھ مسجد کا کردار محدود کرتے ہوئے، چاہے وہ ہماری اپنی کوتاہیوں کی وجہ سے ہو یا کسی کے منصوبہ بندی کے نتیجے میں ہو، مسجد کو محض ایک عبادت کی جگہ بنا دیا گیا، جہاں پہ لوگ بس اکٹھے ہوتے ہیں اور نماز کر کے فارغ ہو جاتے ہیں، جس کی وجہ سے مسجد کا وہ جو کردار تھا بھرپور، وہ ادا نہیں ہو پا رہا۔ اب ہمیں کرنے کی کیا ضرورت ہے کہ وقت کے ساتھ ساتھ آپ دیکھیں کہ دنیا اب جس طرح کے سیاسی نظام کی بات کرتی ہے، اس میں آپ کو لوکل باڈی سسٹم کی وہ بات کرتی ہے، مقامی سطح کی حکومتوں کی بات، تو ہم کیا کر سکتے ہیں؟ ہم یہ کر سکتے ہیں کہ ہم اپنی مساجد کو ابتدائی طور پہ دیکھیں تو ہر گلی، ہر محلے میں ایک مسجد موجود ہے، وہ ایک ابتدائی کمیٹی بنائی جا سکتی ہے جہاں پہ لوگ اکٹھے ہوں گے، وہ ایک دوسرے کے مسائل ڈسکس کریں گے، وہاں پہ ایک لوگوں کے اجتماعی فنڈ سے ایک چھوٹا سا بیت المال بنایا جائے جو وہاں کے لوگوں کی مدد کرے۔
اچھا اس سے بڑے لیول پہ شہری سطح پہ آپ دیکھیں گے،
شہر میں ایک بڑی مسجد ہو جہاں جمعہ کے لوگ دن اکٹھے ہوں، اور وہ جو گاؤں کے مسائل ہیں وہ مقامی سطح سے شہری سطح پہ آئیں، اور پھر ضلع کے لیول پہ جایا جائے، ضلع کے لیول پہ عید کی نماز کے دوران لوگ اکٹھے ہوں اور شہر بھر، ضلع بھر کے مسائل ہوں، اسی طرح ملک کی بڑی جامع مساجد بنائی جائیں۔ تو یہ جو ایک قسم کا ہم ایک مقامی حکومتوں کا سسٹم بنا سکتے ہیں، اس کے لیے ضروری یہ ہے کہ حکومت مساجد کے ساتھ اپنے رشتے کو استوار کرے، और मस्जिद में छोटी छोटी कमेटियां बनाई जाएं, लोग वहां इकट्ठे हों, एक दूसरे के मसाइल सुनें, उसके लिए हल तजवीज करें, मकामी सतह के मसाइल मकामी सतह पर हल हों, इलाकाई सतह के इलाकाई सतह पर, इसी तरह कौमी सतह पर पहुंचे और मस्जिद को उसका वो मकाम दिया जाए जो उसका पुराना मकाम था। अब इसका फ़ायदा हमें ये हो सकता है कि अगर हम सियासी मकासद मसाजिद में शुरू करेंगे, क्योंकि अल्लाह के नज़दीक सियासत एक बहुत इशराफ़ वाली चीज़ है, एक बहुत मोतबर चीज़ है, और हमारे रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम और आयमा कराम ने जगह जगह मसाजिद की अहमियत बयान की है और सियासत की अहमियत बयान की है। तो सियासत एक ऐसी चीज़ है जब वो मस्जिद में खुदा के घर में जब हो रही होगी, वहाँ पे तमाम मसाइल डिस्कस हो रहेंगे, वहाँ ना सिर्फ लोगों की एक सफाई होगी उनके जहन में और एक तहारत होगी और वो एक पाकिजगी के साथ तमाम मसाइल होंगे और अल्लाह के घर में अल्लाह को अपना एक किस्म का रहनुमा बनाते हुए इस चीज़ का इकरार करते होंगे कि इक्तदारे आला का मालिक अल्लाह ताला है और हम इस घर में बैठे हुए अपने इलाके के लोगों के मसाइल हल कर रहे हैं। तो मस्जिद इस अंदाज से अगर काम करना शुरू करेगी तो यकीन जानिए कि ना सिर्फ ये हमारे लिए एक ऐसा मॉडल होगी बल्कि दुनिया भर के लोगों के लिए हम एक ऐसे मिसाल कायम कर सकते हैं जिसकी बुनियाद पर वो भी मकामी सतह के इंतखाबात को तश्कील दे सकते हैं।
बहुत शुक्रिया आसर रजा साहब, बहुत शुक्रिया। मेरे ख्याल में मैं सवाल पूछना चाह रहा था लेकिन आपने पूरी तरह इस मौजू के ऊपर रोशनी डाल दी है। यही बात थी मेरी कि कैसे कमेटियां तो बना ली जाएं मस्जिद में, लेकिन मस्जिद में कुछ अजीबोगरीब किस्म की ठेकेदारियां जो बहरहाल दिखने में मिलती हैं, उसकी वजह से बहुत सी मुश्किलात का सामना करना पड़ता है। एक ख़ास किस्म की जहनीत और ख़ास किस्म का फिक्र पाई जाती है और वो कहीं से कंट्रोल हो रही होती है, वहाँ पर कमेटियाँ बना दें तो फिर वो तो अपनी फिक्र अपनी सोच ही को अप्लाई, हाँ ये एक सरकार हुकूमत वहां पर दरमियान में आके इंटरफेयर करें, उन पर चेक एंड बैलेंस रखे, तब कुछ किया जा सकता है। बहुत शुक्रिया अदा करता हूं आसिफ रजा साहब आपका कि आपने हमें ज्वाइन किया इस्लामाबाद स्टूडियो से। जी रुबाब, उम्मीद करते हैं हमारे नाज़रीन को भी इनकी गुफ्तगू पसंद आई,
बहुत ही मुफीद और बहुत ही बेहतरीन इशारा किया इनके साथ। जी हाँ बिल्कुल ऐसा ही है। और मेरे ख्याल से खुर्रम यहाँ से आप मिलकर लेते हैं एक वक्फा।
जी एक वक्फा ले लेते हैं और उसके बाद अपने प्यारे नाज़रीन की खिदमत में दोबारा हाजिर होंगे।
जी हाँ हमारे साथ रहिएगा।
नाज़रीन सलाम अलैकुम, आज हम बादाम के बारे में बात करने के लिए हाजिर हुए हैं। बादाम के दरख्त की लंबाई 8 मीटर तक पहुंच जाती है। यह खूबसूरत दरख्त कदीमुल अय्याम से मरकजी और मगरबी एशिया, खासतौर पर अफगानिस्तान, ईरान, शाम और फिलिस्तीन में लगाया जाता रहा है। इसकी जड़ें बहुत मजबूत होती हैं और इसे बहुत कम पानी की ज़रूरत होती है। इसके फल का बाहरी हिस्सा गहरे हरे रंग का होता है जिसके नीचे बहुत ही सख्त लकड़ी जैसा खोल होता है, लेकिन कुछ किस्में ऐसी भी हैं जिनका वो खोल बहुत नरम होता है और उसे कागजी बादाम इसीलिए कहा जाता है। उसी खोल के अंदर बादाम की गरी होती है, यानी वो हिस्सा जो हम और आप इस्तेमाल में लाते हैं। फल जब अभी कच्चा होता है तो बाहरी सब्ज रंग का हिस्सा मोटा और गूदेदार होता है और उस पर रोएं से होते हैं। अभी सख्त गुठली वाला हिस्सा जो बादाम का असल छिलका कहलाता है वो पूरी तरह से वजूद में नहीं आया होता। ये फल जो होता है खाने में खट्टा होता है और इसे ईरान में चगाले बादाम कहते हैं। बादाम के पत्तों को उबाल कर पीने से जिगर और पित्ते की कारकर्दगी में बेहतरी आती है। इसी तरह कड़वे बादामों का तेल चेहरे पर मलने से दाग धब्बे और झुर्रियां खत्म हो जाती हैं। बादाम बहुत ही कुवत बख्श मेवा है, लेकिन चूंकि सकील और देर हजम होता है इसलिए एक दिन में 10 दानों से ज्यादा नहीं खाना चाहिए। सर्द मिजाज लोगों और कमजोर मेदे वालों को बादाम का इस्तेमाल शक्कर के साथ करना चाहिए। रात को अगर इसे पानी में भिगो दें और सुबह इसका जो सुर्खी माइल या कत्थई जैसा जो छिलका होता है उसे उतार कर खाएं, तो कहते हैं कि यह दिमाग के लिए बहुत मुफीद होता है। इसी तरह अगर रात को भिगोकर और सुबह को छिलका उतार कर बादाम को पत्थर पर घिसकर थोड़े से शहद के साथ इस्तेमाल करें तो यह दिमाग के लिए और ज़्यादा मुफीद होता है और कुव्वत भी बहुत ज़्यादा।
जी नाज़रीन आपकी खिदमत में हाजिर हैं हम लोग और आपने जो है कुछ टिप्स सुनी और बादाम के बारे में क्या उसके फ़वाइद हैं और पहले भी हम आप लोगों को सुना सकें جب تک آپ کو یاد نہیں ہو جائیں گے ہم آپ کو سناتے رہیں گے. وقت ہوئے یہاں پر گفتگو کے حصے کی طرف لوٹنے کا نہیں جانے کا. اور یہاں پر رباب منصوری ہمارے ساتھ موجود ہیں, تو چلتے ہیں رباب کے پاس, دیکھتے ہیں ان کے ساتھ کون موجود ہیں. جی رباب,
بہت شکریہ خورم. میرے خیال صاحب ہمارے ناظرین بات تو خیر جانتے ہیں کہ یاد کرنے کا طریقہ کیا ہے, وہ یہ ہے کہ آپ کچھ بادام بھگو کے صبح کھائیں تو آپ کو بادام کے فوائد جو ہے وہ اچھی طرح یاد ہو جائے. بالکل جی ناظرین, ہمارے ساتھ جو ہے دیپن جان گھوش موجود ہیں اور نینل ٹیکنالوجی کی فیلڈ سے ان کا تعلق ہے, اور ہم چلتے ہیں ان کی خدمت. السلام علیکم دیپن, کیسے ہیں آپ؟ بہت شکریہ پروگرام کے لیے وقت نکالا. دیپن, آج آپ کا موضوع ہے مغناطیسی نینو ذرات کا استعمال. جی, اور ہم یہاں سے شروع کریں گفتگو کو, جس طرح کہ میڈیکل امیجنگ کی بات کرتے ہیں, مختلف قسم کی میڈیکل امیجنگز کیا ہیں؟
پہلے ہم لوگ بات کی میڈیکل امیجنگ ہے تو ہے کیا.
چلیں ٹھیک ہے,
جیسے ہم لوگ اور کوئی بھی ڈیزیز ہو یا کوئی بھی میڈیکل کنڈیشن ہو تو اس میں دو تین حصوں میں ٹریٹمنٹ نہیں, اس کی پوری ڈیویژن ہو سکتی ہے. پہلے کہ ہمیں پتہ لگنا چاہیے کہ ڈیزیز ہے تو ہے کیا, وہ کہاں پہ باڈی میں پریزنٹ ہے, اس کے بعد ہی جا کے ہم لوگ ٹریٹمنٹ کر سکتے ہیں, کون سی دوائی دے, کیسے کام ہو, اور ٹریٹمنٹ بھی کیسے چلے کہ وہ لائک سکسیزفل ہو رہا ہے, اس میں کیا کیا چینجز آ رہا ہے, تو یہ بھی ہمیں پتہ لگنا چاہیے. تو اس کے لیے ہم لوگ یوز کرتے ہیں میڈیکل امیجنگ, تو جس میں کہ ہم لوگ جو ڈیزیز ہو یا جو کینسر, جیسے ہم لوگ اگر ٹیومر یا کینسر کی بات کریں تو باڈی کے کس حصے میں ٹیومر پریزنٹ ہے, وہ کس اسٹیج پہ ہے, کہاں پہ ہے, کہاں کہاں موو کر رہا ہے, یا پھر اس کے تھراپی ہونے کے بعد وہ کتنی سدھر رہا ہے کہ نہیں, یہ دیکھنے کے لیے امیجنگ ہوتا ہے. تو اس میں جو طرح طرح کی امیجنگ ہوتے ہیں وہ تو سب سے پہلے جو ہمیں پتہ ہے کہ ایکس رے, جب بھی کوئی ہمیں ہڈیوں میں فریکچر ہوتا ہے تو ہم ایکس رے کی اور جاتے ہیں, تو یہ سب سے سمپل ہوا. اس سے جب ہم آگے بڑھتے تو ایم آر آئی آ جاتا ہے, جیسے میگنیٹک ریزونینس امیجنگ, جو ہم باڈی میں کوئی بھی حصے میں اگر جیسے انٹیسٹائن ہو, گٹ ہو, برین ہو, یہ سب جگہ کی امیجنگ کرتے ہیں. اس سے بھی اور ایڈوانس میں دیکھیں تو پیٹ اسکین ہوتا ہے جسے ہم کہتے ہیں پوزیٹرون ایمیشن ٹوموگرافی, یا پھر سی ٹی اسکین جو ہوتا ہے کمپیوٹر ٹوموگرافی. تو یہ الگ الگ طریقے کی امیجنگ ہوتے ہیں, وہ ڈپینڈ کرتے ہیں کہ ہمیں کیا چیک کرنا ہے اور کس طرح کی ٹریٹمنٹ پہ اور جانا ہے.
تو یہاں تک ہم یہ بول سکتے ہیں کہ جو ہمارے پاس میڈیکل امیجنگ ہے وہ ایک بیماری کا پتہ لگانا کہ جسم کے کس حصے میں ہے, کس نوعیت کی ہے, اور پھر اس کا علاج کس طرح ہم نے کرنا ہے, یہ میڈیکل امیجنگ ہوتی ہے. آپ نے اپنی گفتگو میں اشارہ کیا پیٹ اسکین کی طرف, ٹھیک ہے, یہ کیا چیز ہے
پیٹ اسکین؟ یہ مانا جاتا ہے کہ جتنے بھی امیجنگ ٹیکنیکس ہے, امیجنگ ٹیکنیکس ڈفرینٹ ڈفرینٹ لیول پہ ہوتا ہے. جیسے میں نے کہا کہ جو ایکس رے ہوتا ہے وہ ہم لوگ ہڈیوں کا فریکچر تو سمپل لیول پہ ہوتا ہے, کچھ میں نے کہا کہ آرگن اسپیسیفک جیسے برین کو دیکھنا ہو یا انٹیسٹائن کو دیکھنا ہو, پر کچھ امیجنگ ایسے جس میں مولیکولر لیول پہ دیکھتے ہیں کہ ایک دم لائک ڈیپ لیول, ڈیپ ڈاؤن لیول, مولیکولر لیول میں باڈی میں کیا کیا چینجز ہو رہے ہیں ایک ڈیزیز کے کارن سے,
گہرائیوں میں جا کے,
ہاں گہرائیوں میں جا کے ہر سیل تک پہنچ کے,
ٹھیک ہے.
تو پیٹ اسکین ایک ایسے طرح کی امیجنگ ہے. پیٹ اسکین جیسے میں نے کہا ہوا ہے پوزیٹرون ایمیشن ٹوموگرافی, اس میں کیا کرتے ہیں باڈی میں ہم لوگ لائک آئی وی انجیکشن سے ہم کوئی بھی ایک ریڈیو ایکٹیو پارٹیکل دیتے ہیں. ریڈیو ایکٹیو پارٹیکل جیسے ہم لوگ جو موسٹلی یوز ہوتے وہ ٹیکنیشیم ہوتا ہے. اس میں کیا ہوتا ہے جب وہ باڈی میں جاتے ہیں تو اس میں طرح طرح کے ریڈیو ایکٹیو ویوز نکلتے ہیں,
شعائیں نکلتی ہیں,
ہاں جیسے موسٹلی گاما ویوز نکلتے ہیں. یہ جو ٹیکنیشیم ہوتے ہیں وہ ڈیکے ہو کے گاما ویوز نکلتے ہیں. تو اس میں کیا ہوتا ہے جب باڈی کو ہم لوگ دیکھے پیٹ اسکین کی جو مشین ہوتی ہے اس کے اندر ہم لوگ لائک پورے باڈی کو ڈالتے ہیں, اور پیٹ اسکیننگ جب اسٹارٹ ہوتی ہے اس میں 2D اور 3D ہوتا ہے, کس طرح سے ہم ویوس کو پکڑتے ہیں. 2D مطلب دو لیئر میں ہوتا ہے, اور 3D چاروں اور سم گاما ویوس کو پکڑتے ہیں. تو ایک گاما کیمرہ ہوتا ہے یا گاما اسکرین ہوتا ہے جس میں یہ گاما ویوس کو پکڑتے ہیں. پھر یہ گاما ویوس سے ہم لوگ لائک جو الیکٹران ٹرانسفر لائک جو ہوتے ہیں لائک جو امیجنگ پرپز کے لیے لائک جو ویزیبل ویو لینتھ میں جو لائٹ ہوتے ہیں اس کو پکڑ کے آپ جو لائٹ ملتا ہے اس کو ٹرانزسٹر پھر کمپیوٹر میں ڈال کے ہمیں ڈیجیٹل امیج ملتا ہے جو ڈاکٹر ہوتے ہیں. تو یہ ڈیجیٹل امیج کو جو فائنل آؤٹ پٹ آتا ہے پھر اس کو دیکھ کے ہم لوگ بول سکتے ہیں کہ کہاں پہ کیا مسئلہ ہے.
تو یعنی یہ بول سکتے ہیں کہ پیٹ اسکین ہم جو ہے بالکل جسم کی آخری گہرائی میں جا کر
سیلز تک پہنچ سکتے ہیں.
ہاں سیلز تک آپ پہنچ سکتے ہیں اور پھر بتا سکتے ہیں کہ اس میں اب کیا مسئلہ ہے اور کیوں یہ پیش آ رہا ہے. اچھا, پیٹ اسکین کا کوئی خاص فائدہ مطلب کینسر وغیرہ کے علاج میں کیا اس کا کوئی خاص فائدہ بھی ہے؟
جیسے میں نے کہا کہ اگر اب سیلز تک جا سکتے ہیں تو جیسے آپ نے ابھی پوچھا کینسر میں, تو کینسر میں اس کا فائدہ ہے کہ ہم لوگ انیشیل بہت ارلی ڈیٹیکشن کر سکتے ہیں. کیوں دیکھیے ابھی جو ایم آر آئی یا جو الٹراساؤنڈ یہ سارے جو ٹیکنیکس ہے یہ ہوتے ہیں جب کینسر بڑھ جاتا ہے, جب یہ ٹیشو یہ سب میں چینجز آتے ہیں تب ہمیں جا کے پتہ لگتا ہے یہ کینسر ہے تو کہاں پہ ہے. پر اگر ہم لائک پہلے ہی اسٹیج میں کینسر کو پکڑ سکتے ہیں تو لائک یہ بہت ہی ہمارے لیے فائدے کی بات ہے.
ٹھیک ہے,
تو جیسے ہم نے بات کیا تو کینسر ڈیٹیکشن کرنے کے لیے کیا ہوتا ہے ہم لوگ بھی ایک ریڈیو ایکٹیو مولیکول بھیجتے ہیں. تو اس مولیکول کا نام ہے 18-فلورو-ڈی-آکسی-گلوکوز. یہ گلوکوز کا ایک آئسوٹوپ ہوتا ہے,
ٹھیک ہے,
جس میں گلوکوز میں ایک آکسیجن کو نکال کے ہم فلورائڈ لگاتے ہیں. تو آپ کو سب کو پتا ہوگا کہ ہمارے باڈی میں جتنے بھی سیلس ہیں سب کو جینے کے لیے نیوٹریشن چاہیے.
بالکل,
تو اور وہ نیوٹریشن بیسک نیوٹریشن ہے گلوکوز. तो आप सोचिए आप ऐसे रेडियोएक्टिव मॉलिक्यूल डाल रहे हो जो ग्लूकोज के स्ट्रक्चर में हो, तो वो हर सेल में पहुंच जाएगा, ठीक है, तो बॉडी के हर सेल में पहुंच गया, हर सेल से आपको डीके मिल रहा है, आपको गामा वेव्स मिल रहे हैं,
ठीक है।
तो आप सोच, जैसे मैंने कहा कि जो बेसिस है तो उससे आपको पूरे बॉडी से आपको सिग्नल्स मिलेगा और पूरे बॉडी का आप इमेजिंग कर सकते हो,
पूरे बॉडी का।
तो कैंसर की डिटेक्शन ये कैसे हो सकता है? अब देखिए, कैंसर सेल्स में क्या होता है, उसे अनकंट्रोल्ड ग्रोथ होता है, जो सबसे खासियत है कि वो किसी भी तरह बढ़ने लगता है, उसमें कोई कंट्रोल नहीं होती। अब जब कोई भी सेल बढ़ता है तो उसको क्या चाहिए? फिर से न्यूट्रिशन चाहिए। अब सोचिए आपके पास दो सेल्स है, लाइक दो ग्रुप ऑफ सेल्स, एक जगह में आपका न्यूट्रिशन बहुत ज़्यादा अपटेक हो रहा है, एक जगह में नॉर्मल अपटेक हो रहा है, तो हम लोग का दिमाग ये कहेगा कि जिस जगह पे ग्लूकोज ज़्यादा यूटिलाइज हो रहा है वहाँ पे कुछ डिफेक्ट है, वहाँ पे कुछ न्यूट्रिय लाइक हाँ कुछ मेटाबोलाइट का डिफेक्ट है। तो क्यों है? तो हम लोग पेट स्कैन से देख सकते हैं किस किस रीजन में जो मेटाबोलाइट है वो ज़्यादा अपटेक हो रहा है। तो हम लोग एक बहुत ही पहले एक सेलुलर लेवल पे कह सकते हैं कि इस सेल और इस ग्रुप ऑफ सेल्स के चांसेस है कि वो कैंसर की ओर मूव कर रहा है।
हाँ, तो हम यहाँ पे ये भी बोल सकते हैं कि यहाँ पे यानी कैंसर के जो पेशेंट्स वगैरह हैं उनको ये बहुत ही पहली स्टेज पर,
बहुत ही इनिशियल स्टेज,
जी हाँ, बहुत ही पहली यानी इब्तिदाई स्टेज पर उनको पता चल जाएगा कि ठीक है यहाँ पे कैंसर का मसला है। ठीक है, बहुत शुक्रिया दीपन, बहुत ही बेहतरीन गुफ्तगू चल रही है, आपके साथ गुफ्तगू आपके साथ जारी रखेंगे। अजीज नाजिन, इस सिलसिले में जो है आज के मौजू के बारे में आपके पास कोई भी सवाल हो तो हमें जरूर बताइए, क्योंकि खोरम जो है व्हाट्सएप और वाइबर पर ऑनलाइन है और अभी के अभी आपके सवाल का जवाब लेकर हम आपको देंगे। और अब हम चलेंगे खोरम की तरफ से। खोरम,
बहुत शुक्रिया आप जी, बिल्कुल, मैं यहाँ पर अपने नाजिन का शुक्रिया अदा करता चलूँ कि अकबर अली साहब ने हमें पैगाम भेजे हैं 0099 है और 2900077 जी, ये इन्होंने भी बारह हमें सलाम कहा है, बॉलिंग सलाम आपको कहता हूँ। उसके अलावा शफकत साहब ने भी हमें पैगाम भेजे हैं, जवाद भट्ट साहब ने भी मुश्तवाली कश्मीर से, और शुक्रिया अदा करता हूँ आप तमाम नाजरन का जो हमें अपने पैगाम में याद रखते हैं। यहाँ पर एक मुख्तसम वक्फा लेंगे और उसके बाद आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। नाज़रीन, यहाँ पर एक हमारे एक नाज़रीन ने एक बड़ी प्यारी बात भी हमारे लिए शेयर की और उन्होंने कहा है कि जब शैतान तुम्हें तुम्हारे पास्ट के बारे में यानी गुजरे हुए ज़माने के बारे में, माजी के बारे में जो गलतियाँ तुमने की हैं उसके बारे में तुम्हें तवज्जो तुम्हारा दिलाता है, तुम्हें याद करवाता है कि तुमने माजी में ये किया और वो किया और मायूस करने की कोशिश करता है, और मायूसी जैसे आपको पता है दुनिया अल्लाह ताला की तरफ से कबीरा गुनाह है, तो कहा गया कि उस वक्त शैतान को उसके फ्यूचर के बारे में याद करवाओ, उसको बताओ कि तुम्हारा एंड क्या होगा। चलेंगे रुबाब के पास।
बहुत शुक्रिया खुर्रम, बहुत शुक्रिया इतनी प्यारी बात शेयर करने का हमारे नाज़रीन के साथ। और जी, हमारे साथ जी दीपन जान कोश मौजूद हैं और उनका जो आज का मौजू चल रहा है मकनातीसी नैनो ज़र्रात का इस्तेमाल, और हम चलते हैं इनकी खिदमत में। दीपन, यहाँ तक आपने हमें पेट स्कैन के बारे में बता दिया कि किस तरह ये काम करता है, अब चलते हैं MRI की तरफ। अब MRI के बारे में भी थोड़ी जो है हमें वजाहत दीजिए।
हाँ, MRI जो है कि मैग्नेटिक रेजोनेंस इमेजिंग, जैसे मैंने पहले कहा, तो इसमें क्या होता है, पहले हम लोग ये बोलें कि ये होता तो होता है, कैसे इस पर काम किया जाता है। तो ये भी एक MRI का एक पिक्चर है, जैसे या फिर कि मैग्नेटिक नैनो पार्टिकल्स हो या फिर कोई भी कॉन्ट्रास्ट एजेंट हो बॉडी के, जो मैंने कहा इंट्रावेनस इंजेक्शन के तौर पर उसको अंदर भेजते हैं। अब मैग्नेटिक पार्टिकल्स का, नैनो पार्टिकल्स का ये फायदा होता है कि हम मैग्नेटिक पार्टिकल्स से, हम लोग मैग्नेटिक फील्ड से हम देख सकते हैं कि वो कहाँ कहाँ पहुँच गया है, तो टारगेटिंग में उसकी एक आसानी होती है। और सेकंड, जो मैग्नेटिक नैनो पार्टिकल्स होता है, जैसे मैंने पहले भी एक दफ़ा कहा था कि अगर आप रेडियो फ्रिक्वेंसी दो या लेज़र दो या UV दो तो उससे हीट पैदा कर सकते हैं। तो कैंसर ट्रीटमेंट की अभी एक जो ट्रीटमेंट है, जो फोटोथर्मल थेरेपी, जिसमें बहुत रिसर्च चल रही है, वो है कि कैंसर सेल्स के आसपास या कैंसर सेल्स के ऊपर सिलेक्टिव हीट पैदा करो, ताकि कैंसर सेल्स को हम लोग जला सके।
ठीक है,
तो इससे क्या होता है कि जो बाकी के सेल्स है वो सेफ हो,
वो महफूज,
क्योंकि जो कैंसर सेल्स है उसी को हम टारगेट करते हैं नैनो पार्टिकल से। तो अब सोचिए, एक हिस्सा है जहाँ पे कैंसर सेल्स भी है और नॉन कैंसरस सेल्स भी है, तो कैंसर सेल्स के ऊपर ही नैनो पार्टिकल्स जाएंगे, हीट पैदा करेंगे और उसको जला देंगे।
ठीक है।
और ये जो नैनो पार्टिकल्स दिख रहे हैं, जैसे मैंने कहा कि जो मैग्नेटिक नैनो पार्टिकल्स होते हैं, तो इसमें हम लोग तरह तरह के ड्रग्स भी अटैच कर सकते हैं, डीएनए लिगेंड्स, जिससे हम लोग ये कर सकते, कोई भी सेल्स को टारगेट कर सकते हैं।
ठीक है।
और कोई भी सेल को टारगेट करना हो उसके लिए कोई स्पेसिफिक मॉलिक्यूल हम लोग नैनो पार्टिकल पर कोट करते हैं, ताकि जाके उसी के ऊपर वो लगे, उसी के ऊपर टारगेट हो।
सही। अच्छा दीपन, यहाँ पे बात करते हैं कि एमआरआई को और भी सेफ बनाना हो। ठीक है।
हाँ, पहले हम लोग एमआरआई पे बात, एमआरआई कैसे होता है। जैसे मैंने कहा कि हमारे बॉडी में आपको पता है कि 70-80% वाटर होता है।
जी।
तो पानी का जो लाइक नॉर्मल स्ट्रक्चर वो है कि H2O, जिसमें लाइक दो ऑक्सीजन होते हैं।
ठीक है।
तो ये जो दो ऑक्सीजन होते हैं, लाइक दो हाइड्रोजन होते हैं, लाइक दो हाइड्रोजन होते हैं, ये स्पिन करते हैं अपने अपने,
घूमते
घूमते फिरते, वाइब्रेट करते हैं।
ठीक है।
तो इसका हर एक मोमेंटम होता है।
सही।
तो पूरे हमारे बॉडी में ऐसे तरह लाइक हर जगह ऐसे वाटर प्रेजेंट है।
ठीक है।
तो ये जो हाइड्रोजन है ये तरह के मैग्नेट की तरह एक्ट करते हैं। तो अब सोचिए हमारे बॉडी में चारों ओर ऐसे मैग्नेट्स घूम रहे हैं, पर इसका कोई इफेक्ट नहीं है क्योंकि ये रैंडम मोशन में मूव करते हैं, तो इसका जो इफेक्ट होता है वो नल हो जाता है। तो आपने देखा कि जो एमआरआई का जो मशीन होता है उसमें पूरे लाइक ह्यूमन को अंदर डालते हैं, बॉडी को अंदर डालते हैं, तो वो जो मशीन होता है वो होता है एक बड़ा मैग्नेट होता है।
ठीक है।
जिसका लाइक बहुत ही हाई मैग्नेटिक फील्ड होता है। तब जब हाई इंटेंसिटी मैग्नेट में ऐसे आप ह्यूमन बॉडी को डालते हो, तो सारे जो मैग्नेट्स होते हैं बॉडी के अंदर जो छोटे पानी के टुकड़े होते हैं, ये सारे एक लीनियर अरेंजमेंट में ये ओरियंट हो जाते हैं,
यानी तो एक कतार में आ जाते हैं।
तो इस हमें एक उसी उस मोमेंट के लिए जितने तक वो मैग्नेट के अंदर हो हमें नेट मैग्नेटिक फील्ड मिलता है।
सही।
तो इससे क्या होता है, जब ये मैग्नेटिक फील्ड मिलता है तो हम बाहर से रेडियो फ्रीक्वेंसी भेजते हैं।
ठीक है।
तो रेडियो फ्रीक्वेंसी बॉडी के अंदर जाते हैं और कुछ कुछ एमिशन बाहर आते हैं, तो इस जो एमिशन बाहर आ रहा है उससे हम लोग डिजिटल इमेज बनाते हैं और इससे हम लोग लाइक इमेजिंग करते हैं।
ठीक है। दीपन, ये एक और तस्वीर आपकी यहाँ पर आई है।
हाँ, इसमें जो नैनो पार्टिकल है, जो सेंटर का हिस्सा है वो नैनो पार्टिकल है, उसमें मैं दिखा रहा हूँ कि लाइक जो रेडियो न्यूक्लियर, जैसे मैंने बात की कि पेट स्कैन में कैसे हम लोग कोई भी रेडियो एक्टिव मॉलिक्यूल को अटैच कर सकते हैं, कोई भी ड्रग को अटैच कर सकते हैं, कोई भी एंटीबॉडी को अटैच कर सकते हैं। एंटीबॉडी इसलिए अटैच करते हैं कि हमें सेल्स की टारगेटिंग में आसानी हो, कि सेल्स में जो भी एंटीबॉडी हो अगर उसके स्पेसिफिक हम लोग ऑटो एंटीबॉडी अटैच करें तो उसी सेल्स में जाके ये अटैच होगा।
ठीक है। अच्छा दीपन, हम बात कर रहे थे एमआरआई की, और अगर हम ये बात कर रहे हैं कि एमआरआई को और भी महफूज हमें बनाना हो, ठीक है, तो उसमें नैनो पार्टिकल्स का क्या किरदार रहेगा?
अभी एमआरआई में कि तरह तरह के कॉन्ट्रास्ट एजेंट्स यूज होते हैं, तो कॉन्ट्रास्ट एजेंट्स का लाइक अगर हम एकदम लाइक आसानी से कहें तो इसका काम ये था कि हमारे जो एमआरआई सिग्नल्स होते हैं जिस इमेज फॉर्म होते हैं उस सिग्नल्स को एनहांस करें ताकि बेटर इमेज हमें मिले।
ठीक है।
तो इसमें जो सबसे मैक्सिमम जो कॉन्ट्रास्ट एजेंट यूज किया जाता है वो होता है गैडोलिनियम। हाँ, तो गैडोलिनियम का लाइक ये है कि जाता है बॉडी के हर पानी के जगह को ये पहुंच जाता है। तो जैसे में जो पानी से हमें जो सिग्नल मिलता है, जो मैग्नेट्स होते हैं उससे सिग्नल को एनहांस करते हैं गैडोलिनियम। पर गैडोलिनियम में एक प्रॉब्लम ये होता है कि जैसे हम कोई भी केमिकल को अंदर भेजो तो बॉडी से क्लियरेंस का एक टाइम होता है, कितने देर में वो बॉडी से पूरी तरह वो महफूज होकर निकल जाए।
ठीक है।
तो गैडोलिनियम का जो हाफ लाइफ होता है वो देखा गया 2-3 हफ्ते होता है, 2-3 हफ्ते लेता है ये बॉडी से क्लियर होने के लिए एमआरआई करने के बाद।
ठीक है।
तो इसमें ये प्रॉब्लम आता है कि जो गैडोलिनियम होता है कभी कभी हमारे सेल्स, टिश्यूज या ब्लड वेसल ये सब में क्रॉस कर जाते हैं, घुस जाते हैं।
ठीक है।
तो ये बॉडी से क्लियर नहीं होता है, तो बॉडी में जाके कलेक्ट हो जाता है, कई कई जगह कलेक्ट हो सकता है, और बाद में ये कहा जाए कि नेफ्रोसाइटिस लाइक किडनी में ये लोग कुछ प्रॉब्लम कर सकते हैं। तो ये रहा गैडोलिनियम का प्रॉब्लम। तो अगर हम इसको सॉल्व करना चाहें, अगर हम मैग्नेटिक नैनो पार्टिकल के तौर पर देखें, तो मैग्नेटिक नैनो पार्टिकल का क्या क्या होता है, कोई भी नैनो पार्टिकल का, कि उसका बॉडी में क्लियरेंस फास्ट होता है।
ठीक है।
अगर वो एक साइज से कम हो, जैसे इस पिक्चर में दिखा रहे हैं कि मैग्नेटिक नैनो पार्टिकल को हम लोग आईवी इंजेक्शन में डाल रहे हैं इंट्रावेनस जो लेफ्ट साइड में, तो वो हमारे ब्लड वेसल से जाके हर ऑर्गेन्स में पहुंच सकते हैं। जैसे हम यहाँ पे किडनी दिखाए या लिवर दिखाए तो वो हर जगह पहुंच सकते हैं और इमेजिंग होता है। तो इसका ये फायदा है कि लाइक इसका जो क्लियरेंस टाइम होता है वो फास्ट होता है। अगर मैग्नेटिक नैनो पार्टिकल्स एक साइज से छोटा हो, एक थ्रेशोल्ड के नीचे, तो ये देखा गया है कि लाइक बॉडी के जो भी क्लियरेंस मेटाबॉलिज्म है विद इन अ डे या 5-6 आवर्स से बॉडी से क्लियर हो जाते हैं।
हाँ,
और नैनो पार्टिकल्स को हम लोग तरह तरह के बायो कंपेटेबल बना सकते हैं, पैक की कोटिंग, लाइक केमिकल कोटिंग जो बॉडी सेफ हो।
ठीक है।
तो इस तरह से वो बेहतर है।
सही। बहुत शुक्रिया दीपन, गुफ्तगू आपके साथ जारी रहेगी और बहुत ही माशाल्लाह मुफीद गुफ्तगू चल रही है आपके साथ। अजीज नाज़रीन, लेकिन यहाँ हम चलेंगे खुर्रम की तरफ, वो देखते हैं खुर्रम कुछ खास तस्वीरें आपके लिए लेकर आए, वो किस बारे में आज गुफ्तगू करेंगे। जी खुर्रम।
बहुत शुक्रिया रुबाब, और यहाँ पर हमारे एक नाज़रीन ने बड़ी खूबसूरत हमारे साथ बात शेयर की है मस्जिद मसाजिद के सिलसिले में, और उन्होंने कहा है कि मेरा सिर्फ एक शौक़ है मस्जिद जाने का, और वो ये है कि मैं मस्जिद जाना चाहता हूँ नमाज पढ़ने के लिए, ना किसी ग्रुप के साथ जुड़ने के लिए, ना किसी सियासी सरगर्मी में शामिल होने के लिए। ये भी बहरहाल एक बड़ा अहम नुक्ता है, इस पर भी बहरहाल गौर कीजिएगा। सीट बेल्ट्स की आज आपके साथ मैं बात करूँगा। यहाँ पर कुछ फैक्ट्स, कुछ हकाइक मैं आपके खिदमत में बताते चलूँ, उसके बाद मज़ीद गुफ्तगू करेंगे। कहा जाता है कि 50% अमवात को जो फ्रंट सीट पे जो लोग बैठे हुए होते हैं उनको बचा सकता है अगर आपने सीट बेल्ट लगाई हो। उसके अलावा अगर पिछली सीट्स के बारे में आ जाएं, 75% तक लोगों को जो पिछली सीट पे बैठे होते हैं अगर उन्हें सीट लगाई हुई है तो उनको अमवात से बचाया जा सकता है। अक्सर ये चीज़ देखने में मिलती है कि फ्रंट सीट वाले तो सीट बेल्ट लगाते हैं लेकिन जो पिछली सीट वाले हैं वो मामूलन सीट बेल्ट लगाने में थोड़ा सा बहरहाल उनको वो होता है कि भाई शायद ज़रूरी नहीं है, लेकिन यार ये एक फैक्ट है, हकीकत है। 75% लोगों को जो रियर सीट पर बैठे होते हैं उनको बचाया जा सकता है। यहाँ पर कुछ और हकाइक भी आपकी खिदमत में पेश करता रहूँ, वो ये कहा जाता है कि दुनिया में सिर्फ 70% लोग हैं जो सीट बेल्ट का बाकायदगी से इस्तेमाल करते हैं। एक तिहाई ममालिक हैं दुनिया में जिन ममालिक के अंदर सीट बेल्ट का जो लॉ है उसको सही तरीके से लागू किया जाता है और पुलिस, ट्रैफिक पुलिस जो है उसका कंट्रोल करती है। उसके अलावा सबसे ज़्यादा जो रिस्क पे लोग जो हैं वो उनकी उम्र है 17 साल से ले कर 34 साल तक। तो 17 साल से ले कर 34 साल तक के जो लोग गाड़ी में बैठते हैं और बार ड्राइविंग करते हैं सीट बेल्ट ज़रूर इस्तेमाल करें। और एक और जो दिलचस्प बात यहाँ पर आपको बताना चाहूँगा कि अगर सीट बेल्ट ना लगाई जाए तो एक्सीडेंट के दौरान अमवात दुगनी होने का ख़तरा होता है, यानी उसका जो रिस्क है वो डबल है, ट्वाइस है। तो इस चीज़ का भी आप लोग जहन में रखें। उसके अलावा एक और कुछ और फैक्ट्स आपको यहाँ पर बताता चलूँ कि कहा जाता है कि 57% अमवात से सीट बेल्ट हमें बचा सकती है अगर हमारी गाड़ी स्लो स्पीड में चल रही है। उसके अलावा 48% अमवात से हमें बचाती है सीट बेल्ट अगर हम हाई स्पीड पे जा रहे हैं। 63% जो रेयर सीट पे जो लोग बैठे हुए थे उनको बचाती है स्लो स्पीड पे, यानी वैसे 60-70 की मैक्सिमम अगर आप स्पीड पे जा रहे हैं, और 55% रेयर सीट वालों को बचाती है अगर आप लोग यानी आपकी गाड़ी तेज़ चल रही है। उसके अलावा कहा जाता है कि 25% जो छोटे मोटे एक्सीडेंट में मुख्तलिफ किस्म के जो ज़ख्म आ जाते हैं 25% तक ये हमें उन ज़ख्मों से बचा सकता है फ्रंट सीट वाले लोगों को, और इसी तरह 25% रेयर सीट वालों को भी बचा सकता है। ये फैक्ट्स बताने का मेरा आज यही मकसद था आप लोगों को कि कोशिश कीजिए जब गाड़ी में बैठें तो सबसे पहला काम सीट बेल्ट और उसके बाद अपने जो मिरर्स हैं उनको सेट करें। और दूसरी तरफ जो हमारे दोस्त, हमारे भाई जो बाइक्स का इस्तेमाल करते हैं, मोटर बाइक का इस्तेमाल करते हैं, खुदा रहा हेलमेट का ज़रूर इस्तेमाल करें क्योंकि हेलमेट के बावजूद भी एक्सीडेंट्स में बहुत नुकसान होने का खदशा होता है बाइक पे जब होते हैं। तो अपना बहुत बहुत ख्याल रखें। यहाँ पर एक मुख्तसर वक्फा लेते हैं और उसके बाद आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, आप लोगों की तस्वीर का सेक्शन पहुंच चुका है। बड़ी प्यारी तस्वीर आज मेरे लिए आई, अलबत्त ये 2-3 दिन पहले से आई हुई है, जमा हो रही थी। ये हमारे एक दोस्त ने तस्वीर भेजी अपने घर की। ये जश्न आज़ादी की कुछ तस्वीर हैं, वो आपकी खिदमत में हम पेश करते जाएं जल्दी जल्दी। हिंदुस्तान और पाकिस्तान दोनों की तस्वीर हमारे पास हैं। बहरहाल हमें पाकिस्तान से ज़्यादा तस्वीर आई हैं तो मैं आपकी खिदमत यहाँ पर निखाता जाऊँ जल्दी जल्दी। और एक बार फिर अपने नाज़रीन को बहरहाल गुजर गया लेकिन मुबारकबाद पेश करता हूँ उनको कि उन्होंने बहरहाल हमारे लिए इतनी प्यारी प्यारी तस्वीर जो है मुख्तलिफ जगहों से लेके भेजी। और ये बड़ी एक दिलचस्प तस्वीर थी जिसमें जो है भाईजान ने मटर और मेरे ख्याल में कद्दू शद्दू का इस्तेमाल करके जो है यहाँ पर पाकिस्तान का झंडा बनाया है। और ये जो है ये भी फ्रीडम की सेलिब्रेशन की ये हिंदुस्तान से मेरे ख्याल से तस्वीर आई है जी, क्योंकि हिंदुस्तान का परचम है पीछे। और उसके अलावा और भी हमारे पास तस्वीर आई, ये भी हिंदुस्तान से तस्वीर आई है हमारे पास। اور بہت شکریہ ادا کرتا ہوں اور بہت بہت آپ سب کی خدمت میں مبارکباد پیش کرتا ہوں. یہ ساری تصاویر جو ہیں ہمارے پاس جو ہے جشن آزادی ہی کی تھیں. کچھ بڑی پیاری بلڈنگز کی تصاویر ہیں, یہ بھی آپ کی خدمت میں دکھاتا چلوں, اور یہ بھی میرے خیال میں پاکستان سے ہمارے ناظرین نے ہمیں بھیجی ہیں. بہت شکریہ ادا کرتے ہیں. ہمارے پیارے ناظرین جو ہے اسی طرح ہمیں بھیجتے رہیں تصاویر تو بہت مزہ آئے گا. اور جی میرے خیال میں یہ تصویر جو ہے ہماری ختم ہو گئی ہیں, یہ آخری تصویر تھی, یہ بھی جشن آزادی ہی کی میرے خیال سے تصویر آئی ہے. بہت شکریہ ادا کرتا ہوں ہمارے پیارے ناظرین نے ہمارے لیے تصاویر بھیجی. چلیں گے ہم لوگ یہاں پر, لوٹیں گے رباب کی طرف تاکہ رباب گفتگو کے حصے کو آگے بڑھا سکیں. جی رباب,
بہت شکریہ خرم, آپ کا بہت پیاری تصاویر تھی, بہت شکریہ. چلتے ہیں, ہمارے ساتھ دیپن جان گوش موجود ہیں اور ان کی طرف ہم واپس لوٹتے ہیں. دیپن, اکثر سنا گیا ہے کہ جب آپ ایکسرےز ایم آر آئیز وغیرہ جو کراتے ہیں تو ان میں مختلف شعائیں ہوتی ہیں جو شاید جسم کے لیے نقصان دہ بھی ہوں. اب میں آپ سے یہ پوچھنا چاہوں گی کہ میڈیکل امیجنگ کی جو یہ ٹیکنیکس ہیں کس حد تک انسانی جسم کے لیے محفوظ ہیں؟
ابھی ہم لوگوں نے بات کریں کہ ہم لوگ جس پہ بات کیا, ایک تو ایم آر آئی ہو گیا, پیٹ اسکین. جو ایم آر آئی جو ہے اس سے ہم لوگ ایک باڈی سیف ہی کہتے ہیں آلموسٹ, کیونکہ وہ سب سے سیف ہوتا ہے, کیونکہ اس میں ہم لوگ ریڈیو فریکوینسی یوز کرتے ہیں اور باڈی میں چاہے تو کوئی کانٹراسٹ ایجنٹ ڈالے یا نہ ڈالے, پھر بھی اس میں لائک سیل یا ٹیشو لیول پہ کوئی چینجز نہیں آتے, کہ اس میں کوئی ریڈیو ایکٹیو ڈی کے ایسے کوئی ریڈیو ایکٹیو مالیکولس
نہیں ہوتے,
تو یہ باڈی سیف مانا جاتا ہے. اگر آپ پیٹ اسکین کے طرح آ جاؤ تو پیٹ اسکین میں یہ دیکھا جاتا ہے کہ ہم لوگ ریڈیو ایکٹیو مالیکولس ڈالتے ہیں تو باڈی میں وہ کچھ دیر کے لیے اسٹے کرتے ہیں, یا پھر جس ٹائم اسکین بھی ہو رہا ہے تو اس میں جو ریڈیو ایکٹیو ڈیکیز ہوتے ہیں, جو ریڈیو چینجز ہوتے ہیں, یہ باڈی میں چینجز پیدا کر سکتے ہیں, سیلولر لیول پہ ہو یا مولیکولر لیول پہ ہو. تو یہ تھوڑا اس میں پرابلم مانا جاتا ہے, پر جب دیکھیں کہ ہمیں لائک بڑا بینیفٹ جب امیجنگ کے طور پہ یہ سب چاہیے تو یہ پھر بھی پیشنٹس کے اوپر یوز کیا جاتا ہے. ایم آر آئی کا ایک پرابلم نہیں کہوں گا, پر ایک اسٹڈی میں یہ دیکھا گیا ہے کہ جو یہ لیب بیس اسٹڈی ہے کہ جو پریگننٹ وومن ہوتے ہیں ان میں یہ پرابلم ہوتا ہے کہ اگر ایم آر آئی فرسٹ ٹرائمسٹر میں کیا جائے پہلے تین مہینوں میں, تو جو ان کے فیٹس کا جو برین ہے اس میں تھوڑے سے چینجز یا تھوڑے سے پرابلمز دکھائی دے سکتے ہیں.
یعنی حاملہ خاتون کے پہلے سے ماہگی میں جو ہوتا ہے اس کو اگر ہم ایم آر آئی کرتے ہیں اس کے بچے کے ذہن پر اس کا اثر پڑے گا.
یہ ایک اسٹڈی پہ دیکھ, پر یہ کوئی لائک فیکٹ یا ایسے پروو نہیں, لائک پروون فیکٹ نہیں ہے,
ثابت نہیں ہوا
نہیں. اس میں ایک لائک ایک لیب اسٹڈی, ایک کلینکل اسٹڈی میں سے دیکھا گیا, پر اور اس کہا جائے تو لائک ایم آر آئی سب سے سیف ہے.
چلیں, بہت شکریہ دیپن, آپ کا بہت شکریہ, بہت ہی مفید گفتگو رہی آپ کے ساتھ. اور آج ہم نے آپ نے ہمیں بتایا کہ مقناطیسی نینو ذرات کا استعمال, اب چاہے وہ پیٹ اسکین اور ایم آر آئی کے ذریعے. بہت شکریہ آپ کا کہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. جی محترم ناظرین, چلیں گے خورم کی طرف اور دیکھتے ہیں خورم ہمیں کہاں لے کر چلتے ہیں. جی خورم,
دیپن جان گھوش کا شکریہ ادا کریں گے. یہاں پر ایک مختصر وقفہ لیں گے نسیم زندگی میں اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ناظرین, ہمارے ساتھ محمد حسین صاحب نے ہمیں کرگل سے کچھ بڑی ہی پیاری تصاویر بھیجی ہیں اور میرے خیال میں جو ہے یہ آپ کو کل انشاءاللہ ہم لوگ ایل سی ڈی پہ دکھانے کی کوشش کریں گے, کیونکہ میں ابھی دکھا سکتا تھا لیکن مزہ نہیں آئے گا کیونکہ تصاویر ایل سی ڈی پہ ہی پیاری ہیں. جی بالکل, سرپرائز رکھ رہا ہوں, پیاری تصویر ہیں تو میں چاہ رہا ہوں کہ بہتر طریقے سے ان کو دکھایا جا سکے. کل ہمارے ساتھ مساجد کے حقیقی کردار سے دشمنان اسلام کو کا خوف, کیا خوف ہے بھائی دشمنان اسلام کو, ہماری مساجد سے کیا خوف ہے ان کو, اس کے بارے میں انشاءاللہ حسن شاہ صاحب ہمارے ساتھ گفتگو کریں گے. اور جی
ڈاکٹر حیدری صاحب جو ہیں وہ ہمیں پروگرام میں انشاءاللہ جوائن کریں گے اور دیکھتے ہیں ان کا موضوع کیا ہے. جی
انشاءاللہ. اور ناظرین اسی طرح ہمیں جو ہے آپ پروگرام میں یاد رکھا کریں, ہمارے لیے تصاویر بھیجیں اور ہمارے لیے پیغامات بھیجیں. اور میں یہاں پر ایک اور چیز بھی بتاتے چلوں کہ ہمارے کچھ ناظرین جو ہے بہرحال ہمارے گروپس میں نہیں ہیں, ہمارے وائبر اور واٹس ایپ کے, تو وہ اکثر جو ہے ان کے پیغامات ہم نہیں نہیں پڑھ پاتے. تو اگر آپ چاہتے ہیں کہ گروپ میں آنا چاہیں تو ہمیں ضرور پیغام میں لکھا کریں کہ میں گروپ میں نہیں, کیونکہ ہمارے بہت زیادہ یہاں پر ویور ہیں, تو اکثر یہ ہو جاتا ہے کہ پتہ نہیں چلتا کہ کون گروپ میں ہے کون نہیں ہے.
اور نہیں ہے اور جو نہیں ہے وہ خود میسج کر کے ہمیں بتا
دیں. ایک بار میسج بس کر دیں کہ ایڈ کر دیں ہم آپ کو گروپ میں, تو ہم آپ کو واٹس ایپ کے جو نسیم زندگی کا گروپ ہے اس میں ان شاء اللہ ایڈ کر دیں گے.
بالکل ایسا ہی ہے
جی.
ٹھیک ہے,
بالکل تقریباً وقت ہمارا پروگرام ختم ہو چکا ہے. اپنا بہت بہت ناظرین خیال رکھیے گا. کل تک کے لیے مجھے خرم گردیزی اور رباب منصوری کو پروگرام نسیم زندگی سے اجازت دیجیے.
خدا حافظ.